यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म कमला रसाइली। समाचारको शुरूमा प्रमुख समाचार। नेपाल र चीन बीच कूटनीतिक सम्बन्ध स्थापनाको 65 वर्ष पूरा। नेपालले एक चीन नीतिको सधैँ अवलम्बन गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। आज थप 315 जनामा कोरोना संक्रमण पुष्टि। कुल संक्रमितको संख्या 20,086, थप 93 जना संक्रमण मुक्त भई घर फर्किए। भारतबाट फर्कने सबैको स्वाब संकलन गरी नतिजा नआउँदासम्म स्थानीय क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न स्थानीय पालिकाहरूलाई स्वास्थ्य मन्त्रालयको अनुरोध। मुस्लिम समुदायको दोस्रो ठूलो चाड़ बकर ईद आजदेखि शुरू। र भारतको आन्ध्र प्रदेश स्थित विशाखापट्टनममा क्रेन दुर्घटना हुँदा 11 जनाको मृत्यु। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 65 वर्ष पूरा भएको छ। कूटनीतिक सम्बन्ध प्रारम्भ भएको 65 वर्ष पूरा भएको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले चीनी राष्ट्रपति सी जिनफिङलाई पठाउनु भएको शुभकामना सन्देशमा नेपाल र चीनको सम्बन्ध आगामी दिनमा झन प्रगाढ़ हुने आफूले विश्वास गरेको बताउनुभयो। त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले चीनिया प्रधानमन्त्री ली ख छ्याङलाई पठाउनु भएको शुभकामना सन्देशमा नेपालले एक चीन नीतिको सधैँ अवलम्बन गरेको र चीनले पनि नेपालको राष्ट्रिय अखण्डता र स्वाधीनताको सधैँ सम्मान गरेको बताउनुभयो। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 65 वर्ष पूरा भए पनि सदियौंदेखि भूगोल, संस्कृति एवं परम्पराले घनिष्ठ सम्बन्ध रहँदै आएको छ। दुई देशका बीचमा राजनीतिक, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा आपसी सम्बन्ध र सहयोग थप विस्तार भएको छ। संवाददाता अर्जुन श्रेष्ठको रिपोर्ट।
नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध कायम भएको 65 वर्ष पूरा भएको छ। नेपाल चीनबीच 65 वर्ष अघि कूटनीतिक सम्बन्ध कायम भए पनि भूगोल, संस्कृति एवं परम्पराको घनिष्ठता सदियौंदेखि रहँदै आएको छ। शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका आधारमा आपसी सम्बन्ध स्थापित भएको दुई मुलुकबीच पछिल्लो समयमा भएका उच्च स्तरीय भ्रमण, आदान प्रदान र जनस्तरमा समेत बढ़दै गएको द्विपक्षीय सम्बन्धले दुई मुलुकको सम्बन्ध थप सुदृढ र घनीभूत बन्दै गएको बुझ्न सकिन्छ। असल छिमेकीको सम्बन्ध कायम रहेका दुई मुलुकबीच नेपाल एक चीन नीति प्रति सदैव प्रतिबद्ध छ भने चीनले पनि नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको सम्मान गर्दै आएको छ। सहअस्तित्व र आपसी सहयोगमा आधारित सदियौं पुरानो नेपाल चीन सम्बन्ध विश्वमै नमूना सम्बन्ध भएको पूर्व राजदूत टंक कार्कीको धारणा छ।
मुलुकहरूको बीचको सम्बन्धमा चाहिँ नेपाल चीन सम्बन्ध भनेको चाहिँ एउटा मोडल सम्बन्ध पनि हो। ऊ बेलाको भन्दा अहिलेका सम्बन्धहरू चाहिँ ती ज्यादै फराकी विस्तृत भएका छन्। त्यो राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा हाम्रो सम्बन्धहरू चाहिँ फराकिला भएर गएका छन्, जुन चाहिँ सुखद पक्ष हो।
विश्व अर्थतन्त्र साव गटेको चीनले नेपालमा भूकम्पपछिको पुननिर्माणमा महत्वपूर्ण सहयोग गरेको छ। चीन सरकारकै सहयोगमा 25 वटा पुननिर्माण सम्बन्धी आयोजना मध्ये 11 वटा आयोजना सम्पन्न भइसकेका छन् भने 14 वटा कार्यान्वयनको चरणमा छन्। यस्तै नेपाल र चीन बीच हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको वृहत्तर संरचनाभित्र सड़क, रेलमार्ग, उड्डयन, संचार र बन्दरगाहको विकास सँगै कनेक्टिभिटीमा जोड़ दिएको छ। पछिल्लो समय भएका समझदारीले दुई देश बीचको सम्बन्धलाई थप उचाइमा लैजाने पूर्व राजदूत कार्की बताउनुहुन्छ।
विशेष गरी इन्फ्रास्ट्रक्चर र इन्डस्ट्रियल परियोजनाहरूमा चीनले राम्रो हामीलाई सहयोग गरे। चीन उदारताका साथ बीआरआई मार्फत नेपालको आर्थिक सामाजिक विकासमा सहयोगी बन्न भएको हामी देख्छौ। त्यसले गर्दाखेरि चीन चाहिँ हाम्रो छिमेकी मात्र होइन कि नेपालको आर्थिक सामाजिक विकासको निम्ति एउटा ज्यादै महत्वपूर्ण र प्रभावकारी विकासको साझेदार मुलुक पनि हो। हामीले त्यस ढंगले हेर्नुपर्छ र त्यसलाई उपयोग
नेपालले नेपाल र चीन बीच पार्वन सन्धि तथा यस सम्बन्धी प्रोटोकल कार्यान्वयनमा ल्याएसँगै नेपाललाई तेस्रो मुलुकसँग व्यापार गर्ने बाटो समेत खुलेको छ। सड़क, पूर्वाधार निर्माण, ऊर्जा, खानेपानीको गुणस्तर लगायत तेल तथा ग्यासको अन्वेषणमा समेत सहयोग गर्दै आएको चीन सरकारले दुई देश बीचको सीमा नाका विस्तार गर्ने र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोड़िएका नेपालको उत्तरी क्षेत्रका 15 जिल्लाको जीवनस्तर सुधारका लागि शिक्षा, स्वास्थ्य, खाद्य तथा सामग्री समेत सहयोग गर्दै आएको छ। पूर्व राजदूत डाक्टर महेश मास्के नेपालको आर्थिक सामाजिक विकासमा चीनसँगको सम्बन्ध महत्वपूर्ण हुने बताउनुहुन्छ।
यदि हामीले हाम्रो इतिहासलाई फर्केर हेर्यौं भने धेरै अगाडिदेखि नै नेपाल र चीनको सम्बन्धको सूत्र गाँसिएको पाउँछौ र दुवै देशको यो मित्रता जसलाई हामीहरूले प्रब्लम फ्री, समस्या रहित र एभरलास्टिङ फ्रेण्डशिप भनेर चाहिँ भन्ने गर्छौ। चीनको स्थायित्व नेपालको विकासको लागि, नेपालको सुख र समृद्धि को सपनाको लागि धेरै धेरै महत्वपूर्ण छ।
बलियो अर्थतन्त्र रहेको चीनले नेपालको सामाजिक आर्थिक लगायत राजनैतिक क्षेत्रमा महत्वपूर्ण सहयोग गर्न सक्छ र गर्दै पनि आएको छ। नेपालले पनि चीनको चासो र चिन्तालाई सम्बोधन गर्दै आएको छ, खास गरी तिब्बतको मुद्दामा। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न चीन नेपालका लागि एउटा भरपर्दो मित्र भएकोमा दुई मत हुन सक्दैन। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थल मार्ग हुँदै सीमा क्षेत्रमा आउने नेपालीहरूलाई कोरोना परीक्षण गरेपछि मात्रै आफ्नो गन्तव्यमा जान दिन सीमा क्षेत्रका पालिकाहरूलाई आग्रह गरेको छ। मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले भारतबाट फर्कने सबै व्यक्तिको स्वाब संकलन गरी नतिजा नआउँदासम्म स्थानीय क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न स्थानीय पालिकाहरूलाई अनुरोध गर्नुभएको हो। प्रवक्ता प्राध्यापक डाक्टर गौतमले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा अन्य जिम्मेवार व्यक्तिहरूले समेत स्वास्थ्य सुरक्षाका उपायहरू पालना नगरेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो।
स्थल मार्गबाट सीमा नाकामा आएका व्यक्तिहरूलाई उक्त नाका रहेका गाउँ अथवा नगरपालिकाले स्वाब संकलन गरी रिपोर्ट नआउन्जेल क्वारेन्टाइनमा राख्नु हुन अनुरोध छ। सीमा नाकामा भारतबाट आउने व्यक्तिहरूको स्याम्पल कलेक्सन पनि नगरिकन आफ्नो आफ्नो ठाउँमा पठाएको भन्ने सूचना प्राप्त भएको छ, यस्तो नगर्नु हुन अनुरोध छ। अर्को कुरा, कर्मचारीहरूले काम गर्ने ठाउँहरू र सिंहदरबार भित्रको पनि सूचना हामीलाई प्राप्त भएको छ। स्वास्थ्य कर्मीहरू, सुरक्षा कर्मीहरू लगायत कर्मचारीहरूले पनि सोशल डिस्टेन्सिङ, फिजिकल डिस्टेन्सिङ कायम नगरेको, मास्क नलगाएको, मास्क लगाउँदा पनि चिउँडोमा लगाएको, ठिकसँग प्रयोग नगरेको भन्ने सूचनाहरू प्राप्त भएका छन्। यस्तो नगर्नुहुन, ठिकसँग मास्क प्रयोग गर्नुहुन, सोशल डिस्टेन्सिङ कायम गर्नुहुन अनुरोध छ।
प्रवक्ता प्राध्यापक डाक्टर गौतमले हिरासत, कारागार, पुनर्स्थापना केन्द्र, सुधार गृह लगायतका स्थानमा समेत सामाजिक दूरी कायम गर्न र क्षमता भन्दा बढ़ी व्यक्तिहरू नराख्न आग्रह गर्नुभयो। मन्त्रालयले दिएको जानकारी अनुसार आज 6993 नमूनाको रियल टाइम पीसीआर परीक्षण गर्दा थप 315 जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या 20,086 पुगेको छ भने आज थप 93 जना संक्रमण मुक्त भई घर फर्किएका छन्। कोरोना संक्रमण बढ़ेपछि बाँके र बारा जिल्लामा भोलिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। जिल्ला स्तरीय कोविड 19 संकट व्यवस्थापन केन्द्र सीसीएमसी बाँकेले समुदायमा कोरोना फैलिएपछि बाँकेमा भोलिदेखि 3 दिनसम्म पूर्ण रूपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो। यसैगरी जिल्ला सुरक्षा समिति बाराले भोलि बिहान 5 बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाराका प्रमुख जिल्ला अधिकारी रूद्र प्रसाद पण्डितले जानकारी दिनुभयो। बारामा दैनिक रूपमा कोरोना संक्रमितहरूको संख्या बढ़दै गएपछि यस्तो निर्णय गरिएको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो। निषेधाज्ञा अवधिभर अत्यावश्यक सरकारी तथा सार्वजनिक संस्थान बाहेकका सेवाहरू बन्द गरिने उहाँले जानकारी दिनुभयो। जिल्ला सुरक्षा समिति पर्साको आज साँझ सम्पन्न बैठकले यसअघि वीरगंजमा घोषणा गरिएको निषेधाज्ञालाई विस्तार गरी पर्सि साउन 19 गते बिहान 5 बजेदेखि पर्सा जिल्लाभरि नै लागू गर्ने निर्णय गरेको छ। साउन 10 गतेबाट वीरगंज महानगरपालिका क्षेत्रमा लागू हुने गरी घोषणा गरिएको अनिश्चितकालीन निषेधाज्ञालाई साउन 19 गतेदेखि जिल्लाभरि लागू गर्ने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले बताउनुभयो। पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर 8 होम क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन 8 गते भारतबाट आई होम क्वारेन्टाइनमा रहेका 69 वर्षीय वृद्धको हिजो मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बताउनुभयो। इलाममा आज एकै दिन 17 जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित सबैजना सशस्त्र प्रहरी रहेको जिल्ला स्वास्थ्य कार्यालय इलामका कोविड 19 फोकल पर्सन विमल बरालले बताउनुभयो। कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर 13 आज राति 12 बजेबाट एक साताका लागि सील गरिने भएको छ। आज बसेको सर्वपक्षीय बैठकले कोरोनाका बिरामीको पीसीआर रिपोर्ट आउनु पहिले नै घर गएका उनीहरूबाट समुदायमा संक्रमण फैलिन सक्ने हुँदा ओडा सील गरिएको ओडाध्यक्ष लालबहादुर शाहीले जानकारी दिनुभयो। प्रदेश नम्बर दुईमा कोरोना संक्रमितको संख्या बढ़न थालेपछि अत्याधुनिक रियल टाइम पीसीआर मेसिन खरिद गर्न लागिएको छ। प्रदेश सरकारले खरिद गर्ने रियल टाइम पीसीआर मेसिन स्वचालित र परीक्षण गर्ने क्षमता बढ़ी हुने स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर प्रमोद कुमार यादवले जानकारी दिनुभयो। पीसीआर मेसिन जनकपुरधामको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल र अर्को कोविड अस्पतालमा राखिने डाक्टर यादवले बताउनुभयो। संखुवा सभाका 104 हिमताल मध्ये चारवटा हिमताल जोखिममा रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले जनाएको छ। इसिमोडका डाक्टर अरूण बहादुर श्रेष्ठका अनुसार मकालु बेस क्याम्प भन्दा तल रहेको लोअर वरूण हिमताल र भोटखोला गाउँपालिका स्थित हिमताल उच्च जोखिममा रहेको छ। संखुवा सभाका 4 र तिब्बतका 17 हिमताल फुट्ने जोखिममा रहेको छ। ती हिमताल विस्फोट भएमा संखुवा सभा भोजपुर धनकुटा र सुनसरी जिल्लाका खोला किनारमा बसोबास गर्ने बस्ती उच्च जोखिममा पर्ने भएकाले यसतर्फ सचेत रहन सरकारवालाहरूलाई इसिमोडले आग्रह गरेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नुपर्नेमा जोड़ दिनुभएको छ। तुलसीलाल आमत्यको स्मृति दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकाले बहस हुने कुरा स्वाभाविक भएको बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बसन्तपुरमा अनशनरत युवाको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ। 15 दिनदेखि अनशनरत इज इनफ का अभियन्तालाई आज बसन्तपुरमा भेटेर सभापति देउवाले अनशनकारीको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको हो। कांग्रेस नेता कृष्ण प्रसाद सिटौला ले सरकारले आफ्ना प्रतिनिधि पठाएर अनशनरत युवाहरूको मागलाई तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
के भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विश्रामपछि अब बाँकी समाचार। कोविड 19 को जोखिमका कारण विभिन्न मुलुकमा अलपत्र 1014 नेपाली आज स्वदेश फर्किएका छन्। नेपाल एयरलाइन्सले दुबईबाट 267, दुबईको रियादबाट 258 जना र कुवेतबाट 150 जना तथा हिमालय एयरलाइन्सले अबुधाबीबाट 146 र दोहाबाट 153 जना नेपाल ल्याएको विमानस्थलले जनाएको छ। त्यस्तै हाद एयरवेजले अबुधाबीबाट 137, एयर अरेबियाले सारजहाबाट 169 जना यात्रु नेपाल ल्याएको र भोलि पनि विभिन्न एयरलाइन्सका 13 चार्टर उडान गर्ने विमानस्थलले विज्ञप्ति मार्फत जनाएको छ। आज मुस्लिम समुदायले आफ्नो दोस्रो ठूलो चाड ईद उल अजहा अर्थात बकर ईद पर्व मनाइरहेका छन्। आजको दिन बिहानै नुहाएर नयाँ कपड़ा लगाएर सबैजना ईदगाह वा मस्जिदमा सामूहिक रूपमा भेला भएर प्रार्थना गर्ने भए पनि यस वर्ष कोरोना भाइरसको जोखिम फैलन सक्ने भन्दै मुस्लिम आयोगले घरमै नमाज पढ़ी ईद पर्व मनाउन आग्रह गरेको छ। ईद संयम, धैर्य, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड़ भएको उल्लेख गर्दै आयोगका अध्यक्ष समीम मिया अन्सारीले विश्वभर रहेका मुस्लिम समुदायले मनाउने यो पर्व यसपटक सुरक्षित भएर घरमै बसेर मनाउन अनुरोध गर्नुभएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई आज 14,48,000 भन्दा बढ़ी अवैध रकमसहित पक्राउ गरेको छ। उपाध्यायलाई आज आयोगको कार्यालय टंगालबाट खटी गएको टोलीले चन्द्रगिरी नगरपालिका 2 नागढुङ्गा काठमाण्डुबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो। यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानेपानी, सिंचाई तथा ऊर्जा विकास कार्यालय दैलेखमा कार्यरत 2 सब इन्जिनियर विरूद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ। दैलेखको भगवती माई गाउँपालिका 3 सान्तडा खोला तटबन्ध निर्माण योजनाको उपभोक्ता समितिबाट घुस मागेको पुष्टि भएकाले सब इन्जिनियरद्वय वीरेन्द्र चन्द र रंजित कुमार श्रेष्ठ विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूलाई गत असार 16 गते अख्तियारको कार्यालय सुर्खेतबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। महोत्तरीको जलेश्वर नगरपालिका 2.0 माइलबाट स्रोत नखुलेको 19,50,000 नगद सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको मोटरसाइकलमा चेक जाँच गर्दा लोहारपट्टी नगरपालिका 1 बगडा बस्ने 24 वर्षीय रविन यादव र अर्का एक व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। त्यसै गरी प्रहरीले काठमाडौँ महानगरपालिका 31 शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट 1,000 दरको नक्कली नेपाली नोट 10 थान सहित पक्राउ गरेको छ। ले स्याङ्जा चापाकोट नगरपालिका 5 घर भई काठमाडौँ शान्तिनगर बस्ने 38 वर्षीय नारायण पौडेललाई हिजो पक्राउ गरी आज सार्वजनिक गरेको हो। पौडेललाई उनकै सुविधा स्टेशनरीमा नक्कली नोट फोटोकपी गर्दै गरेको अवस्थामा 10,000 नक्कली नोट सहित कलर प्रिन्टर 1 थान र सक्कली 1,000 रूपियाँको नोट 1 थान सहित महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। गुल्मीको रूरू क्षेत्र गाउँपालिका 5 आटीपाटा बोटे गाउँमा गैराती वर्षासँगैको पहिरोले घर भत्किँदा एकै परिवारका 4 जनाको मृत्यु भएको छ। राजु बोटेमाझीको घरमाथिबाट पहिरो खस्दा 30 वर्षीय बीना बोटेमाझी, उनकै छोराहरू 9 वर्षीय सागर, 7 वर्षीय हेमन्त र छोरी 10 महिनाकी विनिता बोटेमाझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसै गरी सुनसरीको बराह क्षेत्र नगरपालिका 1 आज बिहान खसेको पहिरोमा परि भोजपुर आमचोक गाउँपालिका घर भएका 20 वर्षीय राजकुमार राईको मृत्यु भएको छ भने अन्य 2 जना घाइते भएका छन्। कैलालीको चुरे गाउँपालिका 5 पहिरोले 8 घर बगाएको छ भने 2 दर्जन घर पहिरोको जोखिममा रहेको छ। अविरल वर्षासँगै माथिबाट खसेको पहिरोले गुणी गाउँमा 8 घर बगाएको र पटरेनीमा 2 दर्जन घर पहिरोको जोखिममा रहेको वडाध्यक्ष नरबहादुर तामाङले बताउनुभयो। पहिरोले घर बगाएपछि विस्थापित परिवारलाई गाउँपालिकाले राहत सामग्री उपलब्ध गराएको छ भने उनीहरू अहिले छिमेकी तथा आफन्तको घरमा बसिरहेका छन्। डोटीको सेती नदीमा नुहाउन गएका 2 स्वास्थ्यकर्मी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बझाङ घर भई डडेलधुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट विनय बहादुर सिंह र ल्याब असिस्टेन्ट हरि जोशी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिनुभयो। अविरल वर्षापछि पहिरो जाँदा करिब 2 सातादेखि अवरूद्ध बेसी शहर चामे सड़क सञ्चालनमा आएको छ। करिब 65 किलोमिटरको लमजुङ मनाङ जोड्ने सो सड़क खण्डमा गएको पहिरो आज साँझ पन्छाएसँगै सञ्चालनमा आएको हो। लमजुङ तर्फको मर्स्याङदी गाउँपालिकामा पर्ने च्याम्चे र मनाङको नासो गाउँपालिका स्थित म्यारदी र तालडाँडाको पहिरो हटाएसँगै सड़क सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय दमौलीका सब इन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो। रूकुम पश्चिमको चौरजहारी नगरपालिकामा 2200 तथा 2400 राज्यका अवशेषहरू लोप हुने अवस्थामा पुगेका छन्। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
रूकुम पश्चिमको चौरजारी नगरपालिका वडा नम्बर 3 लापुले गाउँमा रहेको ढुङ्गै ढुङ्गाले बनाइएको जाहारीकोटे ऐतिहासिक देउल जीर्ण बनेको छ। जगदीश्वरी महाराजको एक अवतारको रूपमा परिचित जाहारीकोटे ढुङ्गे देउल हाल संरक्षणको अभावमा जीर्ण बनेको हो। स्थानीय वासीहरूका अनुसार ढुङ्गे देउल रहेको शिवालय मन्दिरमा प्रत्येक वर्षको शिवरात्रिको दिन पूजापाठ तथा मेला लाग्ने गर्दछ। करिब 200 वर्ष अघि ढुङ्गा कुदेर निर्माण गरिएको ढुङ्गे देउल जाजरकोटका राजा दीप नारायण शाहको पहलमा बनाइएको स्थानीयहरूको भनाइ छ। ऐतिहासिक जाहारीकोटे ढुङ्गे देउल वर्षै पछि जीर्ण बन्दै गइरहेकोले अब यसको संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीय ज्ञानु गौतमको भनाइ छ।
स्थानीय सरकारले यी सम्पदाहरूलाई चाहिँ आर्थिक सहयोग गरेर अथवा आर्थिक लगानी गरेर हुन्छ कसरी हुन्छ यो चाहिँ सम्पदालाई जोगाइराख्नतर्फ ध्यान दिन जरुरी छ।
करिब 4 मिटर उचाइ रहेको ढुङ्गे देउल केही वर्ष अघिबाट ढल्किँदै गएको छ। देउल बनाएको जमिनको केही भाग भाँचिँदै गएकोले 2200 तथा 2400 राज्यको ऐतिहासिक चिनारी अवशेषको रूपमा समेत नरहने गरी हराउने अवस्थामा पुगेको हो। तर स्थानीय वडा कार्यालयले भने यसको संरक्षण र थप व्यवस्थापनका लागि स्थानीय जग्गाधनीसँग छलफल गरेर थप व्यवस्थित बनाउन लागि बताएको छ। चौरजारी नगरपालिका वडा नम्बर 3 वडा अध्यक्ष लाल बहादुर बुढा,
यसलाई अलिक व्यवस्थित बनाएर लैजानु पर्छ, यो हाम्रो ऐतिहासिक चिज हो भनेर हामीले त्यो काम चाहिँ अगाडि बढाइराखेका
छौँ। ऐतिहासिक जाहारीकोटे ढुङ्गे देउल 2200 तथा 2400 राज्यका पालामा निर्माण गरिएकोले यसको छुट्टै महत्व रहँदै आएको छ। उचित संरक्षणको पर्खाइमा रहेको यस देउलको व्यवस्थापन तथा रेखदेखको लागि चौरदारीवासी र स्थानीय सरकारको ध्यान जान आवश्यक छ। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
नेपाल आयल निगमले आज राति 12 बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका प्रवक्ता विनित मणि उपाध्यायले पेट्रोलमा प्रति लिटर 2, डिजल र मटीतेलमा प्रति लिटर 1.50 रूपियाँ वृद्धि गरिएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको आन्ध्र प्रदेश राज्य स्थित विशाखापट्टनममा आज एक क्रेन दुर्घटना हुँदा 11 जनाको मृत्यु भएको छ। हिन्दुस्तान शिपयार्ड लिमिटेडको रनवेमा नयाँ क्रेनको ट्रायल भइरहेका बेला क्रेन दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाका सम्बन्धमा अनुसन्धान शुरू गरिएको बताइएको छ। भारतका राज्यसभा सांसद अमर सिंहको आज सिंगापुरको एक अस्पतालमा निधन भएको छ। उहाँ लामो समयदेखि बिरामी रहनु भएको बताइएको छ। उहाँको निधनको खबरपछि सामाजिक सञ्जालमा राजनीति र मनोरञ्जन जगतका हस्तीहरूले शोक व्यक्त गरिरहनु भएको छ। विश्वभर कोरोना संक्रमण बढ़दो अवस्थामा रहेपछि कुवेतले कोरोना भाइरस अति प्रभावित देशहरूमा उड़ान नभर्ने भएको छ। कोरोना भाइरसको अति जोखिम बढ़ेको भन्दै चीन, ब्राजिल, मेक्सिको, भारत, इटली लगायत 12 देशमा कुवेतले उड़ान रद्द गरेको हो। युएईले खाड़ी मुलुकहरूमा पहिलो पटक आणविक भट्टी शुरू गरेको छ। युएईले दक्षिण कोरियाली प्रविधिको प्रयोग गर्दै कतारको उत्तरी समुद्री किनार नजिकै सीमा क्षेत्रमा उक्त भट्टी शुरू गरेको हो। यसअघि सन् 2017 शुरूआत गर्ने भनिएको उक्त आणविक भट्टी विविध सुरक्षाका दृष्टिकोणले गर्दा रोकिएको थियो। अब आर्थिक समाचार।
राजकर्मचारी संचय कोषको नेतृत्वमा निर्माण गर्न लागि 442 मेगावाट क्षमताको वेतन कर्णाली जलविद्युत आयोजनाको अध्ययन अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। आयोजनाको प्रवर्धक वेतन कर्णाली संचयकर्ता हाइड्रो पावर कम्पनीले अछामको ढकारी गाउँपालिकामा क्याम्प हाउस निर्माणको प्रक्रिया शुरू गरेको कम्पनीका प्रबन्ध निर्देशक दीपक रौनियारले जानकारी दिनुभयो। आयोजनाले शुरूमा 688 मेगावाट क्षमताको अध्ययन अनुमति पाए पनि अब आयोजनाको क्षमता 442 मेगावाट मात्रै हुने गरी विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउने काम भइरहेको र आगामी 3 महिनाभित्रमा प्रतिवेदन तयार भइसक्ने रौनियारले उल्लेख गर्नुभयो। आयोजना निर्माणका लागि संचय कोषले नेपाल एसबीआई ब्याङ्क र नवील ब्याङ्कसँग 25 अर्ब रूपियाँ सहवित्तीयकरणको सम्झौता गरिसकेको छ। आयोजना निर्माण लागत करिब 76 अर्ब रूपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। बन्दाबन्दीको 4 महिनापछि होटल तथा रेस्टुरेन्ट व्यवसाय खुलेसँगै 5 तारे होटलहरूले पनि सेवा सञ्चालनको तयारी तीव्र पारेका छन्। सरकारले साउन 15 होटल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेसँगै स्वास्थ्य प्रोटोकल अप्नाई जनशक्ति व्यवस्थापन गरी सेवा सञ्चालन गर्ने तयारी होटलहरूले गरेका हुन्। 4 महिना प्राय ठप्प होटलको बिजनेस विदेशी पर्यटकमा निर्भर रहने हुँदा अझै केही समय समस्यामा पर्ने देखिएको छ। सरकारले भदौ 1 गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने निर्णय गरेको छ। खरबौं लगानी रहेका 1 दर्जन बढी 5 तारे होटलको आन्तरिक प्रतिस्पर्धा नै अबको व्यवसायको चुनौती भएको सम्बद्ध व्यवसायहरूले बताएका छन्। होटल एसोसिएशन अफ नेपाल हानका अध्यक्ष सृजना राणाले 5 तारे होटल बीच आगामी दिनमा शुल्कमा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने सम्भावना रहेको बताउनुभयो। उहाँले होटलको सेवालाई गुणस्तरीय बनाई सेवा शुल्कमा एकरूपता ल्याउन सके उद्योगलाई दीर्घायु बनाउन सहज हुने विश्वास समेत व्यक्त गर्नुभयो। गत साता करिब 48 अङ्कले बढेर बन्द भएको नेप्से परिसूचक यो साता भने घटेर बन्द भएको छ। 5 कारोबार दिनमध्ये 3 कारोबार दिन ओह्रालो लागेको नेप्से यो साता 3.55 अङ्कले घटेर बन्द भएको हो। परिसूचक यो साता 0.25% घटेर 1,439.06 बिन्दुमा झरेको छ। नेप्से परिसूचक घटे पनि गत साताको तुलनामा यो साता कारोबार रकम भने वृद्धि भएको छ। बजारमा यो साता 8 अर्ब बराबरको शेयरको कारोबार भएको छ। कारोबार रकम र शेयर संख्याका आधारमा यो साता नेपाल पुनर्बीमा कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। व्यावसायिक टिमुर खेतीबाट मनग्ञ आमदानी हुन थालेपछि तनहुँको आबु खैरेनी गाउँपालिका 6 स्थित हिलेखर्कका किसान टिमुर खेतीतर्फ आकर्षित भएका छन्। हिलेखर्कका 62 घर परिवार किसान व्यावसायिक रूपमा टिमुर खेतीमा संलग्न भएका हुन्। त्यस क्षेत्रमा अहिले 200 रोपनी क्षेत्रफलमा करिब 20,000 टिमुरका बिरूवा लगाइएको छ। सबैले आफ्नो क्षमता अनुसार टिमुर खेती गरेको हिलेखर्क बासल डाँडा एकीकृत कृषक समूहका अध्यक्ष बहादुर गुरुङले जानकारी दिनुभयो।
आर्थिक समाचारमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। इंग्ल्याण्डको सबैभन्दा पुरानो एफए कपको उपाधिका लागि आज राति चेल्सी र आर्सेनल भेट्दैछन्। खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति 10:15 शुरू हुनेछ। सर्वाधिक 13 पटकको च्याम्पियन आर्सेनल चेल्सीलाई हराउँदै पहिलो पटक उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ। अर्को सिजनको युरोपियन फुटबलमा रहन आर्सेनललाई एफए कपको उपाधि जित्नै पर्ने दबाव रहेको छ। आर्सेनल पनि 14 पटक उपाधि कब्जा गर्ने रणनीतिका साथ खेल्नेछ। सेमी फाइनलमा म्यान्चेस्टर युनाइटेडमाथि 3-1 जित निकाल्दै चेल्सीले फाइनलमा स्थान बनाएको थियो। म्यान्चेस्टर सिटीलाई पराजित गर्दै आर्सेनल फाइनलमा प्रवेश गरेको थियो। आर्सेनलले सिटीलाई 2-0 पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। अब मौसम। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आगामी 24 घण्टामा देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश 1 गण्डकी प्रदेश र प्रदेश 5 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ़ने, पहाड़ी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सड़क तथा हवाई यातायात प्रभावित हुने र ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको 65 पूरा। नेपालले एक चीन नीतिको सधैँ अवलम्बन गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। आज थप 315 जनामा कोरोना संक्रमण पुष्टि। कुल संक्रमितको संख्या 20,086। थप 93 जना संक्रमण मुक्त भई घर फर्किए। भारतबाट फर्कने सबैको स्वाब संकलन गरी नतिजा नआउँदासम्म स्थानीय क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न स्थानीय पालिकाहरूलाई स्वास्थ्य मन्त्रालयको अनुरोध। मुस्लिम समुदायको दोस्रो ठूलो चाड बकर ईद आजदेखि शुरू। र भारतको आन्ध्र प्रदेश स्थित विशाखापट्टनममा क्रेन दुर्घटना हुँदा 11 जनाको मृत्यु। हवस्त, राति 9 बजेको समाचार पूरा भयो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।